مومنین سورہ انعام کا سلسلہ آج آخری ہے، اور جو آیت پڑھنے کا جو شرف حاصل کرا یہ 153 آیت ہے، 153 آیت، اس کا ترجمہ اس طریق سے ہے، اور یہ کہ یہی میرا سیدھا راستہ ہے، تم اسی کی اتباع کرو اور مختلف راستوں پر نہ چلو، وہ خدا کے راستوں سے تمہیں جدا کر دیں گے۔ تمہیں اس امر کی وصیت کی جاتی ہے شاید کہ تم متقی بن جاؤ۔ اگر آپ کو یاد ہو تو گزشتہ مجلس میں اللہ سبحانہ تعالیٰ نے پہلی دو آیتوں میں، آیت 151 اور 152 میں اپنے دین کے راستے بتائے تھے، اور پوری آیتیں پڑھنے کا تو مجھے وقت نہیں ہے، لیکن اس کا لب لواب یہ تھا، 10 چیزیں اللہ سبحانہ تعالیٰ نے سمجھائی دی گئے۔ ایک تو یہ کہا تھا اللہ سبحانہ تعالیٰ کہ اس کے ساتھ شرک نہ کرا جائے، دوسرا یہ کہ والدین کے ساتھ اچھا عمل کیا جائے، اور اپنے بچوں کو غریبی کے خوف سے قتل نہ کیا جائے، اور بے حیائی کی باتوں سے دور رہا جائے، اور کسی کو قتل نہ کریں جب تک کہ شریعت کے طور پہ وہ چیز جائز نہ ہو۔ اس کے بعد یہ تھا کہ یتیم کے مال کی طرف نہ جائیں، اور پھر اس کے بعد یہ تھا کہ جب کوئی چیز ناپیں تولے تو انصاف کے ساتھ ناپیں تولے۔ پھر اس کے بعد ہم نے پھر اس کا ایک حکم یہ تھا کہ جب کچھ کہیں تو حق کے ساتھ کہیں، عدل کے ساتھ کہیں، خصوصاً کبھی کسی کو کسی چیز کے لیے کچھ دینا ہو گواہی، اور اللہ کے عہدوں کو پیمان کو پورا کریں۔ یہ چیزیں اللہ سبحانہ تعالیٰ نے 151 اور 152 آیت میں کہی تھی۔ اس کے بعد اللہ سبحانہ تعالیٰ نے اس آیت میں 153 آیت میں کہا ان ھذا صراطی مستقیم، کہ یہی میرا سیدھا راستہ ہے۔ یہ جو اتنی چیزیں ہوئیں، جو 10 چیزیں بتائی گئیں، کہا بس یہی میرا سیدھا راستہ ہے۔ ہم کہتے ہیں صراط مستقیم کیا؟ یہ اللہ نے ان ھذا صراط مستقیم، صراط مستقیم تو اس کی اتباع کرو، ولا تتبعوا، اور ایسے رستوں پہ مت چلنا جس سے کہ تم میں تفرقہ ہو جائے، جس سے کہ تم اللہ کے رستوں سے، خدا کے رستے سے تم جدا ہو جاؤ۔ ان سبیلی دالکم وصاکم بھی، اور اللہ جتنا وصیت کرتا کیوں کرتا ہے؟ لعلکم تتقون، تاکہ تم تقوی اختیار کرو، اس سے تمہارا تقویٰ ہوگا۔ کیونکہ یہ جو راستہ ہے، سیدھا راستہ ہے، اس کے اندر کوئی اختلاف نہیں ہے، نہ تو اندرونی اختلاف ہے، آپ کی ذات کے اندر کوئی اختلاف آتا ہے، اور نہ باہر کوئی اختلاف آپ کی زندگی میں آنے والا ہے، کیونکہ یہ جو دین ہے، فطرت کا دین ہے، اس میں کوئی اختلاف نہیں ہے۔ تو اس کے بارے میں جب یہ آیت آئی تھی تو سرکار نے ایک لکیر کھینچی زمین میں، سیدھی لکی، کہا کہ یہ راستہ اللہ کا راستہ ہے۔ پھر آس پاس لکیر کھینچی، کہا کہ یہ راستہ شیطان کا راستہ ہے۔ تو راستہ ایک ہی، بس سرکار سمجھانا چاہتے تھے راستہ ایک ہی، بس کہ جو فتر اتباع کرو اللہ کی۔ اس کے اندر کیا کہا کہ یہ جو آیت آئی ہے ان ھذا صراطی مستقیما، یہی میرا سیدھا راستہ ہے۔ میزان نے کہا کہ گویا سرکار فرما رہے ہیں، جس کو اللہ بتا رہا ہے قرآن حکیم کے اندر، کہ سرکار نے کہا کہ یہ میرا سیدھا راستہ ہے۔ بعض نے کہا کہ یہ اس کو اللہ سیدھا کہہ رہا ہے اس بات کو ڈائریکٹلی، اور تو وہ بھی صحیح ہے، لیکن دونوں باتیں صحیح ہیں، لیکن میزان نے کہا کہ یہ خصوصاً سرکار کی بات کو اللہ کوٹ کر رہا ہے قرآن حکیم کے اندر، ان ھذا صراطی مستقیم، کیونکہ سرکار خود صراط مستقیم تھے، سب صراط مستقیم۔ ثم آتینا موسی الکتاب تماما علی الذی احسن و تفصیلا لکل شیء و ھدا و رحمۃ لعلہم بلقاء ربہم یؤمنون۔ پھر جو نیکی کرے ان پر اپنی نعمت پوری کرنے کے لیے ہم نے موسیٰ کو کتاب عطا فرمائی، جس میں ہر شے کی تفصیل اور وہ سراپا ہدایت اور رحمت تھی، تاکہ اس طرح وہ لوگ اپنے رب سے ملاقات پر ایمان لے آئیں۔ ثم آتینا موسی الکتاب تمام الذی احسن و تفصیل لکل شے، مطلب کہا کہ اللہ کا جو نیکوکار تھے ان کے لیے ہم نے اس کے بعد موسیٰ کو کتاب دی، جس کے اندر ہر چیز کا تفصیل سے ذکر تھا۔ تفصیل سے ذکر تھا، اور اس میں ہدایت تھی اور رحمت تھی، ہدایت بھی تھی رحمت تھی، کہ جو لوگ خدا سے، تاکہ اس طرح وہ لوگ اپنے رب سے ملاقات پر ایمان لے آئیں، تاکہ وہ رب پر ایمان لے آئیں۔ अब ये क्या है, थोड़ी बहस इसमें। पहले तो अल्लाह सुब्हान तआला ने अपना रास्ता बताया, रास्ता बताने के बाद कहा सुम्मा आतनल मूसल किताब, हमने फिर मूसा को किताब दी। पहले तो ये कहा कि मेरा रास्ता है जो कुरान ने बताया, ये दस चीज बता दी अल्लाह ने, सीधा रास्ता ये। फिर कहा क्या सुम्मा आता है मूसा किताब, ये क्या बात हुई। ये बात ये हुई कि अल्लाह सुब्हान तआला ने कहा कि जिस तरीक से जिन कवानीन के तौर पर, जो शरात शरीयत के कवानीन के तौर पर हमने कुरान नाजिल करा था, उसी तरीक पर हमने तौरात भी नाजिल करी थी उसी तरीक से। क्योंकि जो कायनात के जो कवानीन अल्लाह के कभी बदलते नहीं है, शरीयत के जो कवानीन जो बने आदम से लेके वो कवानीन खत्म तक चले, उसमें थोड़े बहुत रद्दोबदल होते रहे लेकिन बुनियाद वो ही रही कवानीन की। तो अल्लाह सुब्हान तआला हमने इसी तरह से मूसा के बाद उसमें हर चीज की तफसील बयान थी। किस जो नेकुकार थे उनके लिए तफसील बयान थी, तो ताकि उनमें नेकुकारी और फैले। नेकुकारी और फैले से क्या मुराद है, नेकुकारी और क्यों फैले? क्योंकि बनी इसराइल के अंदर खामियां थी। मीज़ान कहता है कि बनी इसराइल में खामियां थी, उन खामियों को पूरा करने के लिए अल्लाह सुब्हान तआला ने तौरात भेजी थी, ताकि वो उसके अंदर उसूल वही थे दीन के जो कि कुरान हकीम है, वही के वही उसूल थे। फिर उसमें बड़ी खूबसूरत लअल्लम बिलिकाए रब्बिहिम युमिनून, ताकि वो खुदा से मुलाकात का यकीन कर लें। क्यों अल्लाह सुब्हान तआला का मीज़ान कहता है कि खुदा से मुलाकात का यकीन कर लें? क्योंकि बहुत से बनी इसराइल का ये ईमान नहीं था कि कयामत पे कयामत आएगी भी, वो भी खड़े भी किए जाएंगे और अल्लाह से मुलाकात भी होगी, इस पर ईमान नहीं था। तो अल्लाह सुब्हान तआला ने फरमाया बिलिकाए रब्बिहिम युमिनून, ताकि खुदा से मुलाकात के लिए ईमान ले आए। हमको भी चाहिए कि हमको इस मंजिल पे हम पहुंचे कि हमको कयामत का मंजर हमारे दिल में बस जाना चाहिए, लकाउल्लाह का मंजर हमारे दिल में बस जाना चाहिए। जब हम कुरान पढ़ेंगे तो बसेगा, और कुरान नहीं पढ़ेंगे तो नहीं बसेगा। इसी तरह सुम्मा आता मूसा किताब दी तो ये यकीन बढ़ा है खुदा से मिलेंगे। हम कुरान पढ़ेंगे तो यकीन मिलेगा, वरना ना मिलेगा, भूल जाएंगे कयामत को, अल्लाह भी भूल जाएंगे, कुरान सब भूल जाएंगे। वो हाजा किताब अंज़लनाहु मुबारकुन फत्तबिउहु वत्तकू लअल्लकुम तुरहमून, और ये किताब जो हमने नाजिल की है बड़ी बाबरकत है, तुम इसकी अत्तबा करो और तख्वा अख्तियार करो ताकि तुम पर रहम किया जाए। पहले अल्लाह तौर की बात, वह हाजा किताब अंज़लनाहु मुबारकुन, ये फिर जो किताब है ना, मुबारक किताब है, मुबारक किताब हमने नाजिल करी है। फत्तबिउहु, इसकी इत्तबा करो, फत्तबिउहु वत्तकू, फत्तबिउहु इत्तबा करो, तक्वा अख्तियार करो, लअल्लकुम तुरहमून, ताकि तुम पर रहम करा जाए। यही दीन है बस। वो पहले तो बता दिया अल्लाह ने इन्ना हाज़ा सिरात मुस्तकीम, सिरात मुस्तकीम मेरा क्या था, ताकि मुसलमान बहस नहीं करें सिरात मुस्तकीम है क्या। अल्लाह ने बताया इसमें 14 मासूमों को पकड़ोगे तो रस्ते में चल पाओगे, 14 मासूम ये खुद सिरात मुस्तकीम है, इन पर चलोगे तो ये सारे जो औसाफ जो 10 औसाफ दिए थे हम इख्तियार सही मानों में कर पाएंगे। सारे औसाफ को करके दिखा दिया है मासूमीन ने, जिस तरीके से मासूमीन ने अपनी जिंदगी दिखाई, ये सारे जो 10 चीजें थी दिखाई उन्होंने, वो करके दिखाई, और अल्लाह सुब्हान तआला का हमको उनकी मार्फत हुई तो हम भी इंशाल्लाह उस रास्ते भी चलेंगे। ये तरीक़ है। तो इसी तरीके से अल्लाह ने कहा ये जो मैंने किताब है बड़ी मुबारक किताब नाजिल करी है, इसकी इत्तबा करो और तक़वा अख्तियार करो ताकि तुम पर रहम किया जाए। फिर अल्लाह सुब्हान तआला ने फरमाया कि ये मैंने किताब नाजिल क्यों करी है, बड़ी प्यारी बातें हैं, अब सुन लें आप। अन तक़ूलू इन्नमा उन्ज़िलु किताबु अला ताइफ़तैनी मिन क़ब्लिना व इन कुन्ना अन दिरासतिहिम लगाफिलीन। एक बार पढ़ता हूँ मैं। अन तक़ूलू इन्नमा उन्ज़िलल किताबु अला ताइफ़तैनी मिन क़ब्लिना व इन कुन्ना अन दिरासतिहिम लगाफिलीन, कि तुम ये ना कह दो कि किताब तो हमसे पहले दो गिरोहों पर नाजिल की जा चुकी है और हम नहीं जानते थे कि वो क्या पढ़ते पढ़ाते थे। अगर मैं किताब नाजिल नहीं करता तो तुम ये कहते फिरते कि मेरे मौला तूने तो किताबें सिर्फ ईसा और यहूद पे नाजिल करी थी, हमको क्या मतलब वो क्या क्या पढ़ते पढ़ाते थे। इन कुन्ना लदिरासतिन लिगाफिलीन, हम उससे पढ़ने से बोल हमको कुछ मालूम नहीं था क्या पढ़ते पढ़ाते थे। फिर क्या क्या आगे आओ तकुलू, या ये कहने लगो आओ तकुलू लव अन्ना उन्ज़िल अलैना अल-किताब बु लकुन्ना अहदा मिनहुम फ़क़द जाकुम बैयनातुम मिन रब्बिकुम व हुदा व रहमत فمن اظلم ممن كذب بآيات الله وصدف عنها سنزل الذين يصدفون عن آياتنا سوء العذاب بما كانوا يصدفون. اب دھیان دیں, ایک تو یہ وجہ تھی کہ کیوں اتاری کتاب, دوسری وجہ اللہ سبحانہ کہہ رہا ہے, دھیان سنیں, یہ یا تم یہ نہ کہنے لگو کہ اگر کتاب ہم پر نازل کی جاتی تو ہم ان سے زیادہ ہدایت یافتہ ہوتے, سو اب تمہارے رب کے پاس سے ایک روشن دلیل اور ہدایت اور رحمت آ چکی ہے, اب اس سے بڑھ کر ظالم کون ہوگا جو اللہ کی آیتوں کو جھٹلائے اور ان سے روگردانی کرے. جو لوگ ہماری آیتوں سے منہ موڑتے ہیں ہم اس روگردانی کی بدلے میں انہیں بدترین سزا دے کر رہیں گے. تو کیا کہا اللہ سبحانہ وتعالیٰ نے, ایک تو یہ کہا کہ تم یہ نہیں کہنے لگو کہ مولا تو نے ان دو گروہوں کی کتاب بھیجی اور اگر ہم کو ان کے پڑھنے پڑھانے سے ہم قابل ہوتے, یا تم یہ نہیں کہنے لگو کہ ہمارے پاس آتی تو ہم ان سے زیادہ ہدایت ہوتے, ہم ان سے بہتر ہوتے. اب بتایا, اب ہمیں کچھ اللہ نے حجت پوری تمام کر دی نا, حجت پوری تمام, کیا ہم ہو گئے بہتر ان سے؟ سوال یہ پیدا ہوتا کہ ہم ان سے بہتر ہو گئے کیا؟ کتاب آ چکی ہے کیا, ہم نے تقوی اختیار کیا ہے, لعلکم ترحمون کی منزل میں ہم آ چکے ہیں کیا, فتعوا واتقوا لعلکم ترحمون کی منزل پہ آ چکے ہیں کیا, ہم ان سے بہتر ہو چکے ہیں؟ ہم سے سوال کرنا چاہیے. ہمارا آج مسلمان کا کیریکٹر کیا ہے, کرپشن کتنا پھیلا ہوا ہے ہم میں, اس سے اچھے تو آپ ویسٹ میں آ کے دیکھیں لوگوں میں کتنی نیکوکاری ہے, حالانکہ مسلمان نہیں ہے لیکن نیکوکاری ایمانداری کتنی ہے, ہمیں ایمانداری ہے کیسی, کیا اس طریقے سے ہم مسجد جاتے ہیں جس طریقے سے دوسرے لوگ چرچ جاتے ہیں؟ یہ سب اللہ کی طرف سے حجتیں پوری ہو چکی ہیں. هل ينظرون الا ان تاتيهم الملائكه او ياتي ربك او ياتي ببعض آيات ربك يوم ياتي بعض آيات ربك لا ينفع نفسا ايمانها لم تكن امنت من قبل او كسبت في ايمانهم خيرا قل انتظروا انا منتظرون. اب اللہ سبحانہ تعالیٰ کہہ رہا کہ اب کس بات کے منتظر ہیں لوگ, مشرکین کے بارے میں اللہ سبحانہ تعالیٰ کہہ رہا ہے کس بات کے منتظر ہیں, کیا وہ اس بات کا انتظار کر رہے ہیں کہ ان کے سامنے فرشتے آ کھڑے ہوں یا تمہارا رب خود آ جائے یا تمہارے رب کی کچھ سری نشانیاں ظاہر ہو جائیں؟ جس روز تمہارے رب کی کچھ نشانیاں نمودار ہو جائیں گی تو پھر کسی ایسے شخص کا ایمان کوئی فائدہ نہ دے گا جو پہلے ایمان نہ لایا ہو یا اس نے ایمان کی حالت میں نیک عمل نہ کیے ہو. کہہ دو کہ تم بھی انتظار کرو اور ہم بھی انتظار کر رہے ہیں. یہ بات کہی تو مشرکین سے جا رہی ہے لیکن ہم کو بھی ہم سے بھی سوال یہ پیدا ہوتا ہے, کیا یہ لوگ اس بات کا انتظار کر رہے ہیں کہ خدا کے فرشتے نازل ہو جائیں یا خدا آ جائے یا خدا کی بعض نشانی آ جائیں؟ جب یہ چیزیں آئیں گی تو اس وقت ایمان لانا کوئی فائدہ نہیں دے گا, اگر اور ایمان لے بھی آئے اور ایمان کی حالت میں نیک عمل نہ کرے ہوں تو فائدہ نہ ہوگا. تو سرکار فرما رہے ہیں کہ تم بھی انتظار کرو ہم بھی انتظار کر رہے ہیں, لوگوں سے مشرکین سرکار نے فرمایا. تو یہ اس کی بحث ہے میزان ہے کہ یہ چیزیں کیا کیا ہیں, اس کی بحث ہے. اس بحث میں یہ ہے کہ فرشتے نازل ہو جانے سے مراد یہ ہے کہ فرشتے عذاب دینے آ جائیں ہم کو. ایک تو یہ ہے کہ اگر فرشتے آ گئے عذاب دینے تو پھر اس وقت ایمان لانا فائدہ نہ دے گا, فرشتے جب نازل ہو جائیں. جب لوط کی قوم سے فرشتے آ گئے تھے اس کے بعد لوط کی قوم کا چھٹکارا نہیں ہوا تھا. یا یہ ہے کہ خدا خود آ جائے, تو خدا خود سے مراد یہ ہے کہ جب قیامت ہوگی تو ہمارے پردے اٹھ جائیں گے اور خدا ظاہر ہو جائے گا ہمارے اوپر, آنکھ سے تو نہیں دیکھے گا لیکن ظاہر ہو جائے گا, آنکھ سے دیکھنے چیز نہیں ہو لیکن وہ دل سے پورے پردے اڑ جائیں گے, اللہ ظاہر ہو جائے گا, اللہ سے ملاقات ہو جائے گی. دوسرا یہ, تب اس وقت بھی ایمان لانا کچھ فائدہ نہ دے گا. پھر تیسرا یہ کہ خدا کی بعض نشانی آ جائیں, اس سے مراد یہ کہ خدا کی بعض نشانیاں اس طریقے سے ہیں کہ کوئی بڑا عذاب آ جائے کہ وہ آ کے ٹلے نہیں, تو وہ بھی اللہ کی بڑی نشانی ہے، بڑا عذاب سر پہ آ گیا جو ٹلنے والا نہیں ہے، اسے فرعون کے پاس آ گیا تھا، یہ بھی خدا کی نشانی ہے. یا خدا کی نشانی کیا ہے؟ کہ موت آ جائے، موت آ جائے، برزخ دیکھنے لگے، یہ بھی خدا کی نشانی ہے، تو وہ بھی آ کے پھر ٹلنے والا نہیں ہے. تو یہ چیزیں ایسی ہیں کہ جو اس کے بعد کچھ فائدہ نہیں ہوتا ہے. اس سے پہلے کہ میں آگے بحث جاری کروں، میزان نے بڑی خوبصورت بات کری ہے. اس کے اندر تمہارا رب، تمہارا رب، تمہارا رب، اللہ نے تین بار کہا ہے اس آیات میں، تین بار کہا ہے تمہارا. تو یہ مشرکین بھی بڑے شوق سے کہا کرتے تھے کہ ہمارے رب، ہمارے رب، ہمارے رب، ہمیشہ بڑی بڑی باتیں کرتے تھے. تو اللہ سبحانہ تعالیٰ نے تمہارا رب، تمہارا رب، تمہارا تین بار کہا ہے تاکہ رسول اللہ کے دل پہ تقویت بنی رہے. ایک بھی خوبصورت نقطہ ہے. تو بات کو جاری رکھتے ہیں کہ اور اللہ کی کیا کیا نشانیاں ہیں جبکہ توبہ کے دروازے بند ہو جائیں گے. اب اس بات پہ بحث ہے. تو گزشتہ مجلس میں ہم نے تھوڑی بحث شروع کری تھی اس بارے میں کہ جب امام آئیں گے تو کیا توبہ کے دروازے بند ہو جائیں گے. تو اس بحث کو اس میں اس بات کو جاری و ساری رکھتے ہیں. تو پانچویں ہم نے فرمایا ہے کہ جب سورج اپنے ڈوبنے کی جگہ سے نکلے وہ ایک نشانی ہے، مغرب سے نکلنا شروع ہو جائے وہ ایک نشانی ہے. دوسرا دو نشانیاں اور ہیں جو کہ آسمان سے دھواں نکلنا، آسمان سے دھواں نکلنا، وہ تیسرا دابۃ الارض کا نکلنا. یہ چیزیں مولانا نے بتائیں جو کہ قرآن میں ہے. پھر ایک نشانی یاجوج ماجوج کا آ جانا جو کہ قرآن میں ہے. یہ چیزیں اسی نشانیاں ہیں کہ جب یہ آ جائیں گی نشانیاں تو پھر توبہ کے دروازے بند ہو جائیں گے. یا پھر امام جعفر صادق صاحب فرماتے ہیں درود پڑھنے اللہ صلی اللہ علیہ وسلم کہ جب قیامت کو 40 دن بچ جائیں گے تو اس وقت اللہ حجت کو آسمان پر حجت چلی جائے گی دنیا سے 40 دن قیامت کے پہلے. تو ان 40 دن کے اندر توبہ کے دروازے بند ہو جائیں گے. اس وقت جب حجت چلی جائے گی دنیا سے، یہ میزان پڑھ رہا ہوں، حجت چلے گئی 40 دن بچیں گے، اس وقت کوئی توبہ کرے گا تو توبہ قبول نہیں ہوگا. نہ آپ ایمان لاؤ تو ایمان قبول ہوگا. امام جب آئیں گے جب توبہ کا دروازہ بند ہوگا کہ نہیں، اس پہ بحث ہے. میزان نے کہا کہ اس کی کوئی گارنٹی نہیں کیسا ہونے والا ہے، یہ بات صاف صاف نہیں ہے. لیکن یہ جو چیزیں ہیں جو کہ قرآن نے کہی ہیں کہ ایک تو دابۃ الارض، دوسرا آسمان سے دھواں نکلنا، اور یاجوج ماجوج، اس کے بارے میں تو ہے کہ جب توبہ کے دروازے بند ہیں. اور جو خصوصاً یہ جو کہا امام جعفر صادق علیہ السلام کے 40 دن جب بچیں گے قیامت کے پہلے تو بھی توبہ کے دروازے بند ہیں. تو اس میں دو چیزیں ہیں، اگر ان نشانیوں کے بعد ایمان لائے تو وہ ایمان کوئی فائدہ نہ دے گا. اگر ایمان لے بھی آئے اس سے پہلے ایمان لے بھی آئے تھے لیکن اگر نیک عمل نہیں کیے تھے تو کوئی فائدہ نہیں ہوگا. تو دو چیزیں ضروری ہیں، ایمان پہلے آئے نشانی کے اور عمل بھی نیک ہو. اگر عمل نیک اتنے زیادہ نہیں ہے اور برائی زیادہ تو ہم مشکل میں، پھر بھی مشکل ہے. تو اس بارے میں بھی عمل بھی نیک ہوں کہ یہ نہیں کہ صرف ایمان تو ہے لیکن صرف گناہ ہی گناہ بھرے ہیں اور نیک عمل نہیں ہے، مشکل پڑ جائے، فائدہ نہیں ہے پھر کچھ. ان الذين فرقوا دينهم وكانوا شيعا لست منه في شيء انما امرهم الى الله ثم ينبئهم بما كانوا يفعلون. یقینا جن لوگوں نے دین کو ٹکڑے ٹکڑے کر دیا اور مختلف گروہ میں پڑ گئے، نبی ان سے کوئی تعلق نہیں، تمہارا ان سے کوئی تعلق نہیں، ان کا معاملہ تو اللہ کے سپرد ہے، پھر وہی انہیں بتائے گا کہ وہ لوگ کیا کچھ کیا کرتے تھے. اللہ سبحانہ تعالیٰ کو دین کو ٹکڑے ہونا پسند نہیں ہے. وہ پہلے آ چکا نا، ان ھذا صراط مستقیم، سیدھا رستہ ایک ہی ہوتا ہے، وہ صراط مستقیم میں چلے گا، وہ دین کے ٹکڑے ٹکڑے نہیں کرے گا. سرکار का जो दीन था, जो रास्ता था, वो ही एक रास्ता था। उसके अलावा अगर दूसरे उसको दीन के टुकड़े हो गए तो उसका ताल्लुक सरकार से कुछ नहीं है, उसका ताल्लुक आपका उनसे कोई ताल्लुक नहीं है। अल्लाह सुब्हानहू व तआला के ए रसूल, तुम्हारा उन लोगों से कोई ताल्लुक ही नहीं है। अब कितनी हदीस है कि मुसलमानों को 73 फिरके होंगे, उसमें से एक सिर्फ सही रास्ते पे होगा। तो इस आयत की तफसीर में जो कहा गया है उसमें सबसे पहले तो आते हैं मुशरिकीन इस आयत में, कि वो लोग सबसे पहले दीन के टुकड़ों ने करे, मुशरिकीन ने करे। फिर उसके बाद यहूद नसारा भी इसमें आते हैं, वो भी आते हैं। लेकिन मीज़ा ने बहस करी कि ये यूनिवर्सल ट्रूथ है, जो भी दीन को तोड़ेगा वो टुकड़े होना ही उसके, मतलब मुसलमानों पे भी आता है ये। इसीलिए इस आयत के बारे में इमाम जाफर सादिक अलैहि सलाम कहते हैं, दुरूद पढ़े अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कि ये आयत तो हमेशा पढ़ा करते थे कि इन्होंने दीन छोड़ दिया। कहा करते थे कि मुसलमानों ने अपना दीन छोड़ा है, मौला मुत्तकियान का गम था ना, ये विलायत को छोड़े थे ना। और इसी तरह इमाम जाफर सादिक अलैहि सलाम फरमाते हैं कि खुदा की कसम इन लोगों ने अपना दीन छोड़ दिया है। तवज्जो दें आप इस आयत पे और मौला की हदीस पे, खुदा की कसम इन्होंने अपना दीन छोड़ दिया है। मन जा बिल हसनति फलहु अशरु अम्थालिहा व मन जा बिस सय्याति फला युज़ा इल्ला मिथलहा व हुम ला युज़लमून। जो शख्स नेकी लेके आएगा तो उसके बदले दस गुना बदला मिलेगा, और जो बुराई लेके आएगा तो उसे वैसी ही सजा मिलेगी और उन पर जुल्म न किया जाएगा। कोई भी अल्लाह के सामने नेकी लेके आएगा, दस नेकी लेके जाएगी सुभान अल्लाह, और किसी ने बुराई करी तो उसको बदला वैसा ही मिलेगा और उन पर जुल्म नहीं किया जाएगा। तो हम जब कोई नेकी करते हैं, अल्लाह तआला करीम है, दस नेकियां लिखता है, और अल्लाह और जितनी हम बुराई करते हैं उतनी लिखी जाती है, उसमें सज़ा उतनी है। लेकिन हम सब डर जाते हैं आयत सुन के, भाई दस नेकी मिलती है लेकिन खौफ से दिल कांपता है कि सज़ा वैसे ही मिलेगी, या करीम। लेकिन अल्लाह करीम, बहुत करीम है, अगर हम तौबा करें तो वो भी जो सज़ा है वो भी बख्शने वाला बड़ा करीम है। लेकिन तौबा सही तौबा हो, तो वतन नसुआ हो, वरना फजा है। और आयत में आखिर में ना वहुम ला युज़लमून, उन पर जुल्म ना किया जाएगा, या मेरे मौला अल्लाह बख्श दे मेरे मौला। बहुत सख्त, मतलब दिखने में तो बड़ी बहुत रहमत की आयत है, लेकिन बंदा तो डरता है ना। जो लोग अहले तक्वा और डरते हैं कि वैसी ही सजा मिलेगी। तो इस बारे में जब इमाम जाफर सादिक अलैहि सलाम से पूछा गया कि ये किसके लिए आयत आई है, तो कहा कि ये आयत उन लोगों के लिए आए जिन्होंने हमारी विलायत को कबूल करा, मोमिनीन के लिए आयत आई है कि नेकी लिखी जाएगी। तो फिर उसके बाद पूछा गया कि क्या ये सिर्फ मोमिनीन के लिए है, फिर उस सवाल करने वाले पूछा कि क्या कोई मुसलमान कोई रोज़ा रखे, नमाज पढ़े, वो बुराई से दूर रहे और तकवा अख्तियार करे और न तो आपको मानता हो ना आप पर वो कोई इल्ज़ाम लगाता हो, उसका क्या होगा। तो मौलाना ने फरमाया कि खुदा उनको जन्नत में दाखिल करेगा अपनी रहमत से। तो उसके अंदर मीज़ान ने कमेंट्री में कहा है कि किसी की भी जजा उसकी मार्फत से होगी। उनके आपकी मार्फत कितनी है, आप इमाम को पहचानते कितना है, उस हिसाब से आपकी जजा है और सजा है। इसलिए इमाम की मार्फत होना बहुत ज़रूरी है। قل انني هداني ربي الى صراط مستقیم دینا قیما ملت ابراہیم حنیفہ وما کانا من المشرکین، کہہ دو یقیناً میرا رب، میرے رب نے مجھے سیدھا راستہ دکھا دیا ہے، بالکل درست دین ابراہیم کا طریقہ، جنہوں نے یکسوئی کے ساتھ دین کو اختیار کیا تھا اور وہ مشرکین میں سے نہیں تھے۔ دیکھیں آپ اس کے اندر اللہ سبحانہ وتعالیٰ کہتا ہے کہہ دو ان کو کہ میرے رب نے مجھے راستہ دکھا دیا ہے، قل الی صراط مستقیم دینا قیما ملت ابراہیم حنیفہ وما کانا من المشرکین، کہ اللہ سبحانہ وتعالیٰ نے مجھے صراط المستقیم کا راستہ دکھا دیا۔ صراط المستقیم کا راستہ کیا راستہ ہے؟ ابراہیم علیہ السلام کا راستہ ہے، قیما ملت ابراہیم حنیفہ، جو ان کا کہ دین حنیفہ تھا، اس سے مراد یہ امام جامع صادق کہتے ہیں کہ وہ شرک سے پاک تھا ان کا راستہ۔ وما کانا من المشرکین، وہ مشرکین میں سے نہ تھے۔ بار بار کیوں آتا ہے ایسا قرآن میں وما کانا من المشرکین؟ اس کی وجہ تھی کہ جو مشرکین تھے عرب کے، وہ بھی حضرت ابراہیم سے محبت کرتے تھے کیونکہ ان کی بڑی عزت تھی، اور وہ کئی بار یہ خیال کرتے تھے کہ وہ بھی ان جیسے تھے معاذ اللہ۔ تو اللہ سبحانہ وتعالیٰ ہمیشہ کہتا ہے کہ جن کی تم اتنی عزت کرتے وہ مشرک نہیں تھے، ان کا دین ہی صراط المستقیم تھا۔ اور بار بار کہا تاکہ لوگوں کے دل اس دین کی طرف رجوع ہوں ابراہیم علیہ السلام کی محبت کی وجہ سے، اسی لیے بار بار کہا کہ دیکھو یہ ہمارے نبی، ان کا راستہ بھی وہی راستہ ہے جو کہ دین حنیفہ تھا ابراہیم علیہ السلام کا، جو کہ فطرت پہ تھا، انسان کی فطرت پہ تھا۔ قل ان صلاتی ونسکی ومحیای ومماتی للہ رب العالمین لا شریک له وبذلک امرت وانا اول المسلمین، کہہ دو بے شک میری نماز اور میری عبادت، میرا جینا اور میرا مرنا، سب کچھ اللہ کے لیے ہے جو تمام جہان کا پروردگار ہے، جس کا کوئی شریک نہیں ہے، اس کا مجھے حکم دیا گیا ہے، وہ میں سر اطاعت ہم کرنے والوں میں پہلا ہوں۔ بڑی بار زبردست آیت ہے یہ، قل ان صلاتی نسکی محیا مماتی للہ رب العالمین لا شریک لہ وبذلک امرت وانا اول المسلمین۔ یہ آیا تو یاد کرنا چاہیے ہر مسلمان، قل ان صلاتی، کہہ دو کہ میری صلات، میری عبادت، میرا جینا اور میرا مرنا سب رب العالمین کے لیے، لا شریک لہ، اس کا کوئی شریک نہیں، وہ ذالک بھی عمر، اسی کا مجھے حکم دیا گیا، وہ انا اول المسلمین، وہ میں پہلا اول مسلمان ہوں۔ یا میرے مولا، جب سرکار لوگوں کو دین پہ بلا رہے تھے، جب بلا رہے تھے دین پہ، تو اللہ نے کہا دیکھو تم رسول دین پہ بلا تو رہے ہو، لیکن کہہ دو کہ میرا دین جو ہے وہ میں جو کر رہا ہوں، میری نماز، میری عبادت، میرا جینا، میرا مرنا، تم دیکھ لو سب رب العالمین کے لیے، میں خود کر کے دکھا رہا ہوں، یہ صراط مستقیم میں چل کے دکھا رہا ہوں کہ میری نماز، پہلے تو اللہ سبحانہ وتعالیٰ نماز، صلاتی، پہلے صلات، پھر کا عبادت، پہلے صلات، سب سے پہلے صلات ہے، تو مسلمان صلات بھول گیا سب ختم ہو گیا، صلاتی نسکی مطلب عبادت، حیاتی جینا اور مرنا سب رب العالمین کے لیے۔ کہا کہ جب خود کر کے دکھا رہے ہیں تو تم کیوں نہیں اتباع کرتے ہو، جب سرکار خود کر کے دکھا رہے ہیں۔ وہ بھی ذالک عمر تو انا اول المسلمین، میں سب سے پہلا مسلمان ہوں، اس سے کیا مراد ہے؟ سرکار سب سے پہلے مسلمان کیسے ہوئے؟ حالانکہ آخری میں آئے تھے سب انبیاء میں، تفسیر میں یہ کہ اطاعت کے اندر پہلا نمبر ہے، اتباع جو کری ہے، اطاعت جو پروردگار عالم کی کری ہے، اس میں وہ پہلا نمبر ہے، کہ ان سے بڑی اطاعت کسی نے نہ کری، کری سب نے، لیکن جو ان کا جو درجہ ہے اطاعت کا سب سے اعلیٰ ترین ہے۔ اس کے اندر ایک نقطہ بڑا زبردست ہے جو کہ ہم کو دھیان رکھنا چاہیے، کہ سرکار نے فرمایا، بڑی ان کی حدیث ہے، کہ تم اسی طرح مرو گے جس طرح تم جیتے ہو، تم اسی طرح مرو گے جس طرح تم جیتے ہو۔ ہم سوچتے ہیں ہم کیسے مریں گے، کیا انتقال ہوگا، ہم کیا حالت ہوگی ہماری، یہ فکر نہیں کرنا چاہیے ہم کو، اگر ہم جیسے جی رہے ہیں نا ویسے ہی ہم مریں گے، اگر ہم جیے صحیح نا تو مریں گے بھی صحیح۔ اس لیے کہا قل ان صلاتی و نسکی محیا مماتی للہ رب العالمین، کہ اگر ہماری صلات، ہماری عبادت، ہمارا جینا مرنا اگر ہمارا رب العالمین کے لیے ہوا نا، तो हम भी इंशाल्लाह मरेंगे वैसे ही जिस तरह हम नेकुकार से हम जिए हैं, हमारी रूह जिस तरह से पाक होती चले जाती है, जिस तरह से हमारी हमको बुलंदियाँ मिलती जाती हैं, हमको अल्लाह की रहमत से नाउम्मीद नहीं होना चाहिए। तो इंशाल्लाह हम वैसे ही मरेंगे। अगर हम गुनाह करते रहे, आलूदा हो गए परे, तो हम वैसे मरेंगे। तो रिजल्ट सरकार समझा के चले गए हमको कि इतने परेशान मत हो, नेकी कर जाओ, बस अल्लाह से खुद रखो, इंशाल्लाह अच्छे मरोगे। क्यों नहीं, जैसे जैसे जियो वैसे मरोगे। गुनाह छोड़ दो, इरफान हासिल करो, कुरान को पकड़ो, इंशाल्लाह वैसे ही मरोगे। कोई ऐसा नहीं होने वाला कि नेकू करते गए और मरे तो गलत मरे, ऐसा नहीं होगा। अल्लाह करीम है, अल्लाह ईमान को भी अगर नेकी करी है तो इंशाल्लाह अल्लाह आपके ईमान के साथ आपको उठाएगा, अल्लाह ईमान के साथ उठाएगा, क्योंकि अल्लाह तो देखने वाला है ना। अल्लाह की रहमत से उम्मीद रखें, तो सुकून से मरें, सुकून से नेकी करें, सुकून से तक़वा अख्तियार करें, अल्लाह से रहमत की उम्मीद रखें और सुकून से इंतकाल फरमाएं इंशाल्लाह। ये चीज़ हम रखें ताकि इतना परेशान नहीं हो जाए कि फ्रीज हो जाए। फ्रीज नहीं होना रमज़ान में, अल्लाह की रहमत से फ्रीज नहीं होना कि परेशान हो गए बस क्या होगा, ऐसा नहीं, करते जाए, होगा इंशाल्लाह। फिर अल्लाह सुब्हान तआला ने फरमाया कुल अगैर अल्लाह अबगी व रब्बा व हुवा रब्बु कुल शय वला तकसिब कुल्लु नफ्सिन इल्ला अलैहा वला तुज़िरु वाज़िरतु विज़्र उख़्रा थुम्मा इला रब्बिकुम मरजिउकुम फयुनब्बिकुम बिमा कुंतुम फीही तख्तलिफून। कह दो क्या मैं अल्लाह के अलावा कोई और रब तलाश करूं, जबकि वो हर शे का रब है, हर शख्स खुद अपने किए का जिम्मेदार है, कोई बोझ उठाने वाला दूसरे का बोझ नहीं उठाएगा, फिर तो सब तुम सबको अपने रब की तरफ लौटना है, उस वक्त वो तुम्हारे इख्तलाफ की हकीकत तुम पर वाज़े कर देगा। ये आखिरी आयतों में से है सूरह अनाम की। सूरह अनाम जो शुरू हुआ था तौहीदी सूरह था, और ये आखिरी आयत भी तौहीद की तरफ इशारा करती है कि अगर आप आयत का तर्जुमा पढ़ेंगे तो इसमें क्या कहा गया, क्या मैं खुदा के सिवा किसी और को अपना रब मानूं, जबकि वो हर शे का रब है, जबकि वो हर शे का रब है। वो ये इब्तिदा उससे है, तीन चीज़ें इसमें कही गई हैं, इसमें तीन चीज़ें कही हैं इस आयत में, बात तौहीद की पूरी हो जाती है। हमारी इब्तिदा अल्लाह से है, इंतहा अल्लाह की तरफ है, दो चीज़ें इसमें इस आयत में, और एक क्या है हमारी ज़िंदगी, हमारे अमल, तीन चीज़ों की बात है अल्लाह ने कही है ना, तीन चीज़ बात कही ना। अगर मैं फिर से तर्जुमा पढ़ूँ तो आपको समझ में आ जाएगा कि ये तो क्या मैं अल्लाह के अलावा कोई और रब तलाश करूँ, जबकि वो हर शे का रब है, हर शे का वो रब है, हर शे की इब्तिदा उसने करी है, और हर शख्स खुद अपने किए का जिम्मेदार है। अब हमारे इब्तिदा उसने करी है, और हर शख्स अपने किए का जिम्मेदार, कोई किसी का बोझ उठाना बोझ नहीं उठाएगा, फिर तुम्हें तुम्हारे परवरदिगार की तरफ लौट के जाना है, इंतहा भी उसकी तरफ है, बात खत्म। अल्लाह ने एक आयत में पूरी बात मुकम्मल फिर से कर दी आखिरी में तौहीद की आयत बता के, फिर उस वक्त जो तुम्हारे इख्तलाफ की हकीकत तुम पर वाजे कर दिया, जो भी हम इख्तलाफ किया करते थे, हर चीज हकीकत वाजे हो जाएगी। तो हर चीज खुदा की तरफ से, खुदा की तरफ लौट के जाना, और अमल जो हमारे हैं वो हमको हमारे अमल खुद देखना। वल्लज़ी जअलकुम अल्हम्दुलिल्लाह, अब आखिरी आयत में वहुवल्लज़ी जअलकुम खलाफुल तब इस सूरह की आखिरी आयत में पढ़ता हूँ वहुवल्लज़ी जअलकुम खलाफुल अर्ज़ी व रफ़ा बादकुम फ़ौक़ बादिन दरजातिन लियब्लुकुम फ़ीमा आताकुम इन रब्बका सरीउल इक़ाब व इन्नहु लगफूरुर रहीम। वही जिसने तुम्हें ज़मीन में खलीफा बनाया है और बास को बास के मुकाबले में बुलंद दर्जे अता किए हैं, ताकि उसने जो कुछ दिया उसमें तुम्हारी आजमाइश करे, बेशक तुम्हारा रब जल्द सजा देने वाला है, और यकीनन वही बड़ा बख्शने वाला और नहायत रहम करने वाला है। यह आखिरी आयत है और तमाम सूरह क्या कहा अल्लाह सुल्तान के कि वही तो है जिसने के तुमको ज़मीन पर अपना खलीफा बनाया है और बास के मरतबे बास से बुलंद करें ताकि जो कुछ उसने तुमको दिया उसमें वो तुम्हारी आजमाइश करे, बेशक तुम्हारा परवरदिगार जल्द सजा देने वाला है और वो बेशक बख्शने वाला मेहरबान है। तुम ईज़ा ने बड़ी खूबसूरत बात कही कि आयत का जो सूरा ख़त्म हो रहा है वो है वो इन्नहु लगफूरुर रहीम से ख़त्म हो रहा है। सुभान अल्लाह, अल्लाह सुभान अल्लाह ने जो ख़त्म किया है सूरा अनाम को गफूरुर रहीम से ख़त्म करा है। करीम का शुक्र है, करीम का शुक्र है, करीम है वो। तो अल्लाह ताला ने इंसान को खलीफा बनाया अपना और हर चीज़ अपना जानशीन ज़मीन पर अल्लाह ने इंसान को खलीफा बनाया है। उसके अंदर हकीकत जो खलीफा हैं वो हुज्जत हैं, इमाम हैं जो के हुज्जत हैं। तो कहा कि इसके अंदर बास के दर्जे बास पर बुलंद किए हैं अल्लाह ने। भाई हर एक को जैसा नहीं बनाया, कोई साइंटिस्ट है तो कोई मजदूर है, हर एक को अलग अलग बनाया अल्लाह ने। कोई बहुत इंटेलिजेंट है, कोई इतना इंटेलिजेंट नहीं है। कहा अल्लाह ताला का मैं इस तरह से तुमको बना दिया है ताकि मैंने जो कुछ दिया उसमें तुम्हारी आजमाइश कर लूँ बस। अब जो जिसको दिया है उसमें आजमाइश है उसकी, जो उसकी हैसियत है उसके हिसाब से उसकी आजमाइश है। हर एक का दर्जा अलग है, हर एक की आजमाइश अलग है और दर्जे भी अलग हैं, सबके दर्जे भी अलग हैं। जैसा करेगा अमल वैसा दर्जा भी उसका है, आजमाइश भी सबकी अलग अलग है। जितनी उसकी इस्तेताद है उसकी तरफ से आजमाइश है, जिसकी जितनी उसकी अकल है उसकी तरफ से आजमाइश है और उस हिसाब से दर्जात भी हैं। तो मैं आखिरी में आज 28 सफर है, आज 28 रजब है, आज मुला हुसैन की रवानगी है, मदीने से सफ़र शुरू करते हैं और आज 28 सफर को आज हम सूरा भी ख़त्म कर रहे हैं। पंजतन की मोहब्बत में अल्लाह ने कायनात बनाई, हदीसी के साथ पढ़ते हैं ना, पंजतन की मोहब्बत में अल्लाह ने कायनात बनाई, पंजतन की आखिरी खड़ी इमाम हुसैन अलैहिस्सलाम। मुबाहला के दिन इमाम हुसैन सरकार की गोद में थे, छोटे बच्चे थे और छोटे थे और पंजतन की आखिरी खड़ी थे। पंजतन का खात्मा जिस तरीके से हुआ, अल्लाह ने जो कुछ पंजतन को दिया था ऐसा किसी को नहीं दिया। अल्लाह ताला ने उनकी मोहब्बत में पूरी कायनात बना दी, उनका जो दर्जा था उसके तो कोई सोच भी नहीं सकता था। छोटे सरकार जो थे पंजतन के, उनकी आज रवानगी है। तो आयत में क्या कहे, जो कुछ हमने तुमको दिया उसमें हम तुम्हारी आजमाइश करें, जो कुछ हमने तुमको दिया उसमें तुम्हारी आजमाइश करें। छोटे सरकार जब निकले मदीने से तो उनके साथ अबुल फजल भी थे, अली अकबर भी थे, अली अकबर भी थे, ज़ैनब की चादर भी थी, सब कुछ था। लेकिन जब ये काफला वापस आया है तो इमाम हुसैन का सर चाह चुका था, कलम हो चुका था, अली अकबर शहीद हो चुके थे, ज़ैनब की चादर छिन चुकी थी, अब्बास के बाजू कट चुके थे, अली अकबर शहीद हो चुके थे। या हुसैन, या हुसैन, या हुसैन, या हुसैन।